नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्ष बनाइने, सहरी नाफामा मात्र सीमित नभई दूर दराजमा 4G र इन्टरनेट सेवा पुर्याउन संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको कडा निर्देशन।
सरकारी सूचना प्रवाह र निर्णयलाई पारदर्शी बनाउन प्रधानमन्त्री कार्यालयद्वारा हरेक शुक्रबार साप्ताहिक मिडिया ब्रिफिङ सुरु।
जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणले संचार क्षेत्र विभाजित, पत्रकारितामा मर्यादा, व्यक्तिगत गोपनीयताको रक्षा र अन्तर्राष्ट्रिय अभ्यासमा आधारित उत्तरदायी मिडिया बारे विश्लेषणात्मक रिपोर्ट।
सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडा अङ्कुश, अब भ्रमण अघि नै प्रधानमन्त्री कार्यालयको पूर्व स्वीकृति अनिवार्य, फर्केको 5 दिनभित्र प्राप्त ज्ञान र सिप सहकर्मीहरूमाझ हस्तान्तरण गर्नुपर्ने।
तत्कालीन सरकार र जेएनजी समूह बीचको सम्झौता सबैले पालना गर्नुपर्ने कानुन मन्त्री सविता गौतमको आग्रह, 19,000 क्षमताका जेलमा 28,000 कैदी बन्दी खाँदिँदा 3.5 अर्ब व्यवहार परेकाले कैदीलाई उत्पादनमा लगाउन कारागार ऐन संशोधन गरिने। विदेश भ्रमणबाट फर्किए लगतै पूर्व सभापति देउवाको सक्रियताले नेपाली कङ्ग्रेसमा चुलियो नयाँ ध्रुवीकरण, धुमा राही बेलाबाट देउवालाई नै सभापति मान्ने घोषणापछि राजनीतिमा विधि र संस्था ठुलो कि व्यक्ति भन्ने प्रश्न सतहमा।
सन् 2030 फिफा विश्वकपमा 64 टोली पुर्याउने फिफा अध्यक्ष इन्फान्टिनोको प्रस्तावमाथि तीव्र असन्तुष्टि, युरोपेली र एसियाली महासङ्घद्वारा विश्वकप नै बहिष्कार गर्ने सम्मको चेतावनी। र आज शुक्रबारको कला साहित्यमा डिजिटल दुनियाँमा नेपाली भाषाको यात्रा, त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक डाक्टर हेम भण्डारीसँगको विशेष विश्लेषण।
कार्यक्रम सुरु गरौँ। प्रधानमन्त्री कार्यालयद्वारा हरेक शुक्रबार साप्ताहिक मिडिया ब्रिफिङ सुरु सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले साताभरिका मुख्य प्रशासनिक तथा संस्थागत कार्यहरूबारे एकीकृत जानकारी गराउन हरेक शुक्रबार नियमित मिडिया ब्रिफिङ सुरु गरेको छ। सरकार र सञ्चार माध्यम बीचको संवादलाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले यो नयाँ अभ्यास थालिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। दैनिक रूपमा गरिने सूचना आदान प्रदानलाई यथावत राख्दै अबदेखि हरेक साताको शुक्रबार साताभरिका प्रमुख प्रशासनिक निर्णयको सार प्रस्तुत गरिने उहाँको भनाइ छ। प्रेस विज्ञ दाहालका अनुसार यस नयाँ अभ्यासले सरकार र सञ्चारकर्मी बीचको व्यावसायिक संवादलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुर्याउनेछ। साताभरिका प्रमुख निर्णय र प्रशासनिक गतिविधिलाई एकीकृत रूपमा सार्वजनिक गर्दा सर्वसाधारण र मिडियाले आधिकारिक सूचना सहजै पाउने अपेक्षा गरिएको छ। सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा घोषणा गर्दै इन्टरनेट तथा टेलिफोन सेवाको गुणस्तर सुधार र दुर्गम क्षेत्रमा पहुँच विस्तारलाई पहिलो प्राथमिकतामा राखेको छ। सञ्चार मन्त्रालयमा आयोजित नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमका उच्च अधिकारीहरूसँगको छलफलमा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नागरिकका गुनासा तत्काल सम्बोधन गर्न र लामो समयदेखि थन्किएका रुग्ण आयोजनाको टुङ्गो लगाउन एक साताभित्र विस्तृत कार्ययोजना पेश गर्न कडा निर्देशन दिनुभएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो सामग्री।
नागरिकबाट निरन्तर टेलिफोन र इन्टरनेट सेवा कमजोर भएको गुनासो आएपछि सरकारले दूरसञ्चार क्षेत्रको गुणस्तर सुधारलाई मुख्य प्राथमिकतामा राखेको छ। सूचना तथा सञ्चार मन्त्रालयमा आज नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमका पदाधिकारीहरूसँग भएको छलफलमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सेवामा उल्लेख्य सुधार ल्याउन निर्देशन दिनुभएको छ। सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाएको उल्लेख गर्दै मन्त्री तिमिल सिन्हाले नागरिकले तिरेको कर र ग्रामीण दूरसञ्चार विकास कोषको रकम सेवा विस्तारमै प्रयोग हुनुपर्नेमा जोड दिनुभयो। लामो समयदेखि अड्किएका टावर निर्माण र अप्टिकल फाइबर विस्तारका रुङ्ग आयोजनाहरूलाई तत्काल टुङ्ग्याउन निर्देशन दिँदै सञ्चार मन्त्री तिमिल सिन्हाले एक साताभित्र विस्तृत कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको छ। ग्रामीण दूरसञ्चार विकास कोषको पैसा नागरिककै पैसा हो। सहरी क्षेत्रमा नाफाका लागि पूर्वाधार बन्छन्, तर व्यावसायिक लाभ नहुने दुर्गम क्षेत्रका नागरिकलाई सञ्चार सेवासँग जोड्नु राज्यको प्राथमिक दायित्व हो। नाफा मात्र नहेरी दुर्गममा सेवा पुर्याउनुहोस्, सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। यस्तै दूरसञ्चार पूर्वाधार निर्माणमा सडक विभाग र विद्युत प्राधिकरण जस्ता निकायसँग समन्वय गरी अव्यवस्थित तार व्यवस्थापन र अन्डरग्राउन्ड गर्ने कामलाई तीव्रता दिन पनि मन्त्री तिमिल सिन्हाले निर्देशन दिनुभएको छ। छलफलका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले आर्थिक स्रोत, प्रविधि र जनशक्ति भए पनि नागरिकका अपेक्षा पूर्ण रूपमा सम्बोधन गर्न नसकिएको स्वीकार गर्नुभयो। कोशी, बागमती र मधेश प्रदेशमा अप्टिकल फाइबर विस्तारका आयोजना समयमै नसकिएको जानकारी गराउँदै उहाँले दुर्गममा सेवा पुर्याउन प्राधिकरणले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो। यसै गरी नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले दुर्गम क्षेत्रमा सेटेलाइट ब्यान्डविथ खरिद गरी सेवा दिँदा लागत उच्च हुने र प्रतिफल कम आउने भएकाले कोषको रकम परिचालन गर्नुपर्ने प्रस्ताव गर्नुभयो। दुर्गम क्षेत्रमा अहिले पनि 2G सेवामा सीमित हुनु परेको र ती ठाउँमा 4G सेवा पुर्याउन उच्च लगानी र थप फ्रिक्वेन्सी चाहिने उहाँको भनाइ छ। टेलिकमले यो वर्ष करिब 1,000 किलोमिटर अप्टिकल फाइबर विस्तार गर्ने लक्ष्य राखेको छ। दूरसञ्चारलाई देशको आर्थिक र सामाजिक रूपान्तरणको मेरुदण्ड मानिन्छ। कागजी निर्देशन र प्रतिबद्धतामा मात्र सीमित नरही नियामक र सेवा प्रदायकले दुर्गमका नागरिकसम्म गुणस्तरीय इन्टरनेट र टेलिफोन पुर्याउन व्यवहारमै परिणाम देखाउनु आजको आवश्यकता बनेको छ।
तत्कालीन सरकार र जेएनजी समूहबीच भएको राजनीतिक सहमतिलाई सबै पक्षले स्वीकार्नु पर्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमको भनाइपछि देशको पछिल्लो राजनीतिक र कानुनी वृत्तमा नयाँ बहस सुरु भएको छ। प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले यो ऐतिहासिक र राजनीतिक दस्तावेजलाई पालना नगरे समाज फेरि अशान्ति र द्वन्द्वतर्फ धकेलिने चेतावनी दिनुभएको छ। यसै सन्दर्भमा राज्यले गर्ने राजनीतिक सहमतिहरूको कानुनी वैधता, त्यसले शान्ति प्रक्रियामा पार्ने प्रभाव र सोही बैठकमा उठेको कारागार सुधारको विषयमा तयार पारिएको यो रिपोर्ट।
आन्दोलन सकियो तर त्यसले छाडेर गएका राजनीतिक र कानुनी प्रश्नहरू अझै साम्य भएका छैनन्। आज समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले तत्कालीन सरकार र जेएनजी समूहबीच भएको सहमतिलाई सबै पक्षले स्वीकार्नु पर्नेमा जोड दिनुभयो। 2082 साल मङ्सिर 25 गते भएको सहमति अनुसार सरकारले यसलाई जनआन्दोलनका रूपमा स्वीकार गरिसकेकाले यो सम्झौताबाट पछि हट्न नमिल्ने उहाँको तर्क थियो। ठुलो राजनीतिक परिवर्तनपछि भएका सहमति दुई पक्षबीचको कानुनी सम्झौता हुन्। राज्यले गरेका सम्झौता अमान्य भयो भने समाजमा फेरि अशान्ति र द्वन्द्व सिर्जना हुन सक्छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमको भनाई। अर्कोतर्फ आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ता लिने विषय अझै पेचिलो बनेको छ। बैठकमा गृहमन्त्री सुदन गुरुङले मुद्दा फिर्ताबारे अध्ययन गर्न समिति गठन गरिएको र सो प्रक्रियालाई गम्भीरतापूर्वक अघि बढाइएको जानकारी दिनुभयो। तर उहाँ एउटा स्पष्ट रेखा भने खिच्नु भएको छ। निर्दोषमाथि प्रतिशोधका आधारमा अन्याय हुन दिइने छैन अनि जघन्य अपराधमा संलग्न दोषीलाई कसैको दबावमा पनि छुट मिल्ने छैन। गृहमन्त्री गुरुङको दावी छ, प्रक्रिया केही ढिलो भए पनि निष्पक्ष अनुसन्धानकै लागि समय लागेको हो। आन्दोलन र राजनीतिक व्यवस्थापनको बहस एकातिर छ भने अर्कोतिर हाम्रा कारागारहरूको अवस्था झनै भयावह देखिन्छ। गृहमन्त्री गुरुङले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार देशभरका कारागारको कुल क्षमता करिब 19,000 मात्रै हो, तर अहिले जेलभित्र 28,000 भन्दा बढी कैदीबन्दी अटाई नअटाई कोचिन बाध्य छन्। यसले भौतिक पूर्वाधारको संकट मात्र देखाएको छैन, राज्यको ढुकुटीमा पनि ठूलो भार पारेको छ। प्रत्येक कैदीको खानपान र रेखदेखमा राज्यले वार्षिक 1,35,000 खर्च गर्दछ। अर्थात् यो उमेर समूहका कैदी पाल्न मात्रै राज्यको ढुकुटीबाट वार्षिक 3,51,00,000,000 रुपियाँ भन्दा बढी खर्च भइरहेको छ। यसैलाई सम्बोधन गर्न कानुन मन्त्रीले अब कैदी बन्दीलाई जेलभित्रै थुनेर राख्नुको सट्टा उनीहरूलाई उत्पादन र सृजनात्मक काममा लगाउने नीति ल्याउन लागि बताउनुभयो। यसका लागि गृह मन्त्रालयसँगको समन्वयमा कारागार ऐन 2079 संशोधन गर्ने तयारी भइरहेको छ। साथै कारागारभित्र वर्षौंदेखि चल्दै आएको न्यायिकै र चौकीदार नियुक्तिको अपारदर्शी प्रथा रोकेर प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रिया सुरु गरिने आश्वासन गृहमन्त्रीले दिनुभएको छ। राजनीतिक सहमतिहरूलाई इमान्दारितापूर्वक पालना गरेर द्वन्द्व टार्नु राज्यको दायित्व हो भने क्षमताभन्दा बढी कैदी बन्दीले भरिएका जेलहरूको सुधार र कानुनी प्रक्रियामा पारदर्शिता ल्याउनु उत्तिकै आवश्यकता बनेको छ। सहमति र प्रतिबद्धताका यी कुराहरू ऐन संशोधन र व्यवहारमा कसरी परिणत हुन्छन् त्यो भने हेर्न बाँकी नै छ।
अघिल्लो वर्ष आफ्नै म्याद आफै थप्ने दलदलमा फसेको देशको सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेसलाई दुई युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको जोखिमपूर्ण बाटोबाट डोहोर्याउँदै एउटा नयाँ मोडमा पुर्याएका थिए। तर जब जब काङ्ग्रेस सुधारको बाटोमा तङ्ग्रिन खोज्छ, नेतृत्व र वैधानिकताको पुरानो भूत पुनः बिउतिने गर्छ। झन्डै 5.5 महिनाको विदेश बसाइपछि पूर्व सभापति शेरबहादुर देउवा हिजो स्वदेश फर्किनुभयो, तर फर्केकै भोलिपल्ट अर्थात् आज चुनदेवी र दुम्बा राईको मञ्चमा सभापतिकै इज्जतमा बसेर भाषण गर्दा आम नागरिक र काङ्ग्रेसी वृत्तमा एउटा गम्भीर प्रश्न उठेको छ। के राजनीतिमा विधि र लोकतान्त्रिक थिति स्वयं लजाइरहेको त छैन? विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
स्वास्थ्य उपचारका लागि लामो समय विदेश बसाइसकेर पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्कनु भएको छ। एउटा नागरिक र लोकतान्त्रिक शिष्टाचारका नाताले उहाँको स्वागत गर्नु र पूर्ण स्वास्थ्य लाभको कामना गर्नु स्वाभाविक मानवीय कर्तव्य हो। तर उहाँको आगमनसँगै नेपाली कङ्ग्रेसभित्र साम्य हुन लागेको वैधानिक र राजनीतिक आगो फेरि सल्किएको छ। पोहोर साल भदौ 24 गते जेएनजी आन्दोलनका नाममा देउवा दम्पतिमाथि भएको कुटपिट, घरमा लुटपाट र आगजनी सर्वथा दण्डनीय र भत्सना योग्य थिए। तर विश्लेषकहरू भन्छन् राजनीतिमा देउवा र उहाँको पुस्ताको सान्दर्भिकता त्यो भौतिक आक्रमण अघि नै समाप्त भइसकेको थियो। विगतमा नियमित महाधिवेशन गराउन नसकेर सङ्कटमा परेको पार्टीलाई जोगाउन गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको जोखिम मोल्नु भएको थियो। गगन थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापति बनेर काङ्ग्रेसलाई पुनर्जागरणको बाटोमा डोर्याउने प्रयास गरिराख्नु भएको छ। निर्वाचन आयोग र अदालतबाट वैधानिकता पाएपछि उहाँहरू असोजमा नियमित महाधिवेशन गर्ने दिशामा अघि बढिसक्नु भएको थियो। तर साउन 21 गते सर्वोच्च अदालतको पूर्ण इजलासले काङ्ग्रेस विवाद सम्बन्धी विषयमा पुनरावलोकनको अनुमति दिएपछि इतर पक्ष फेरि आक्रामक बनेको छ। धुमा राईको मिराकल पार्टी प्यालेसमा भेला आयोजना गर्दै डाक्टर शशाङ्क कोइरालाले देवालाई वास्तविक सभापति र बिपी कोइरालाको प्रसङ्ग कोट्याउँदै पश्चिमको राजकुमारसम्म घोषणा गरिदिनुभयो। बिपी कोइरालाले उहाँलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो। शेरबहादुर देउवा आएपछि यो भेला पूर्ण सफल हुन्छ। उहाँ नै हाम्रो नेता हो, उहाँ नै सभापति हो। काङ्ग्रेस नेता एवं इतर पक्षले आयोजना गरेको भेलाका संयोजक शशाङ्क कोइराला। उता स्वदेश फर्केकै दिन देउवाले आफूलाई राजाले त केही गर्न नसकेको भन्दै बिपीको स्वदेश फिर्ती र मेलमिलाप नीतिको चर्चा गर्नुभयो। तर आम कार्यकर्ताको प्रश्न छ, के राष्ट्रिय सार्वभौमिकता जोगाउन बिपीले ल्याएको मेलमिलाप नीति र पार्टीभित्रको आन्तरिक पद जोगाउने देउवाको रणनीति एउटै हो त? राजनीति र कानुनी हिसाबले हेर्दा अदालतले पुनरावलोकनको अनुमति दिनुको अर्थ अघिल्ला संस्थागत फैसलाहरू स्वत निष्क्रिय हुनु होइन। तर देउवा पक्षले यसलाई टेकेर विशेष महाधिवेशनको वैधानिकतामाथि नै प्रश्न उठाइरहेको छ। विश्लेषकहरूका अनुसार देउवाका लागि यो समय पुनः गुटीय प्रतिस्पर्धाको केन्द्रमा फर्किने होइन, सिङ्गो पार्टीका लागि अभिभावक बन्ने समय हो। उता गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रतिशोध होइन, पूर्व सभापतिलाई सम्मानजनक स्थान दिने राजनीतिक उदारता देखाउन आवश्यक छ। त्यसैले भनिन्छ, लोकतन्त्रमा व्यक्तिभन्दा संस्था ठुलो हुन्छ र संस्थाभन्दा विधि। यदि काङ्ग्रेसले नेतृत्वको यो आन्तरिक खिचातानीलाई विधि र महाधिवेशनबाट हल गर्न सकेन भने फेरि पनि मतदाताले काङ्ग्रेसको साटो नयाँ विकल्प रोज्ने निश्चित छ। र इतिहासको भिरबाट खस्न लागेको गाईलाई हेरेर नागरिकले केवल राम राम मात्रै भन्न सक्नेछन्। संस्था ठुलो कि व्यक्ति, अनि विधि ठुलो कि गुट? नेपाली काङ्ग्रेसभित्र देखिएको यो ताजा शक्ति सङ्घर्षले केवल एउटा पार्टीको भविष्य मात्र होइन, हाम्रो सिङ्गो राजनीतिक संस्कार र विधिको शासनमाथि नै ठुलो प्रश्न चिन्ह खडा गरेको छ।
बुधबार बेलुका जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ आफ्नै निवासबाट पक्राउ परे। किशोर श्रेष्ठ पक्राउ परेपछि नेपाली मिडिया क्षेत्र र सर्वसाधारण दुई ध्रुवमा विभाजित भएका छन्। एउटा पक्ष भन्छ, राज्यले गैर कानुनी काम वा व्यक्तिगत चरित्र हत्यामा संलग्न जो कसैलाई छानबिनको दायरामा ल्याउनुपर्छ, पत्रकार कानुनभन्दा माथि हुन सक्दैनन्। अर्को पक्षको तर्क छ, यो कदम प्रेस स्वतन्त्रतामाथिको प्रहार हो र मिडियालाई तर्साउने नियत हो। एकै मा समाज र स्वयं सञ्चारकर्मीहरू किन यसरी बाँडिए? के पत्रकारिताले कसैको व्यक्तिगत जीवन तहस नहस पार्ने छुट पाउँछ? र अन्तर्राष्ट्रिय अभ्यासमा पत्रकारिता, कानुन र राज्यको सम्बन्ध कस्तो छ? थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
किशोर श्रेष्ठको पक्राउ लगतै सुरु भएको बहसले अहिले गम्भीर प्रश्नहरू उठाएको छ। समर्थकहरूको भनाइ छ, अनुसन्धान र छानबिन राज्यको नियमित प्रक्रिया हो। यदि कुनै समाचार वा अभिव्यक्तिले व्यक्तिको निष्ठा, मान मर्दन वा व्यक्तिगत जीवनमा गम्भीर क्षति पुर्याएको छ भने त्यसको कानूनी परीक्षण हुनै पर्दछ। लोकतन्त्रमा कानूनको नजरमा सबै नागरिक समान हुन्छन्, चाहे त्यो सर्वसाधारण होस् वा हातमा कलम बोक्ने पत्रकार। तर प्रतिवाद गर्नेहरूको तर्क अर्कै छ। उनीहरू भन्छन्, यदि समाचार सामग्री प्रति असहमति वा आपत्ति थियो भने प्रेस काउन्सिल मार्फत नियम अनुसार अघि बढ्ने बाटो खुला थियो। यही विरोधाभासका कारण आज नेपाली संसार जगत आफै भित्र विभाजित बनेको छ। पत्रकारिताको अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने प्रेस स्वतन्त्रता र उत्तरदायित्व सधैँ एउटै सिक्काका दुई पाटाका रूपमा रहेका छन्। बेलायतमा सन् 2011 घटेको न्युज अफ दि वर्ल्ड फोन ह्याकिङ काण्ड यसको सबैभन्दा ठूलो उदाहरण हो। समाचारको नाममा मानिसहरूको व्यक्तिगत फोन ह्याक गरी गोपनीयता भङ्ग गरेपछि शताब्दी भन्दा लामो इतिहास बोकेको सो पत्रिका बन्द मात्र भएन, वरिष्ठ पत्रकार र सम्पादकहरू पक्राउ परे र कानूनी कारवाहीको दायरामा आए। विश्व पत्रकारिताले प्रेस स्वतन्त्रता निर्वात हुन सक्दैन, यो कानून र नैतिकताको सीमाभित्रै रहनु पर्दछ भने त्यति बेला गतिलो पाठ पढाएको थियो। अमेरिकी संविधानको पहिलो संशोधनले प्रेस स्वतन्त्रतालाई बलियो सुरक्षा दिएको छ। तर त्यहाँ पनि सुलिभान सिद्धान्त अनुसार यदि नियतवश कसैको चरित्र हत्या गर्ने उद्देश्यले अनर्गल प्रचार गरिएको पुष्टि भएमा मिडियाले भारी कानूनी र आर्थिक क्षतिपूर्ति भर्नु पर्दछ। युरोपेली मुलुकहरूमा पनि व्यक्तिगत गोपनीयताको अधिकारलाई अभिव्यक्ति स्वतन्त्रता जत्तिकै उच्च प्राथमिकता दिइन्छ। आधुनिक लोकतन्त्रको मूल मर्म नै के हो भने पत्रकारिता अनुसन्धान र सत्यको सम्भाग हो, कसैको व्यक्तिगत जीवन तहस नहस पार्ने लाइसेन्स होइन। यो पृष्ठभूमिमा पत्रकार किशोर श्रेष्ठ माथिको अनुसन्धान र पक्राउलाई सकारात्मक कोणबाट पनि विश्लेषण गर्न सकिन्छ। प्रथम त राज्यले आफ्ना नागरिकको व्यक्तिगत मर्यादा, गोपनीयता र प्रतिष्ठाको रक्षा गर्नु प्राथमिक कर्तव्य हो। यदि कुनै पत्रकार वा सञ्चार माध्यममाथि कानूनी सीमा नाघेको वा व्यक्ति हत्या सरह चरित्र हत्या गरेको गम्भीर आरोप लाग्छ भने त्यसको निष्पक्ष छानबिन हुनु राज्यको कानूनी शासन स्थापना गर्ने अभ्यास हो। दोस्रो, पक्राउ वा छानबिन हुनु नै व्यक्ति दोषी प्रमाणित हुनु होइन, अदालत र कानूनको न्यायिक प्रक्रिया मार्फत निष्पक्ष अनुसन्धान हुनुले निर्दोषलाई न्याय र दोषीलाई जवाबदेही बनाउँदछ। यसले पत्रकारिता क्षेत्रभित्र हुर्कदै गएको पित पत्रकारिता अर्थात् येल्लो जर्नालिजम र स्वेच्छाचारितालाई निरुत्साहित गरी मर्यादित, जिम्मेवार र उत्तरदायी पत्रकारिताको विकासमा सहयोग पुर्याउन सक्छ। प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राण हो, यसमा कुनै दुई मत नै छैन। तर स्वतन्त्रताको नाममा उत्तरदायित्व र कानूनको सीमा फत्कियो भने त्यसले स्वयं मिडिया प्रतिकै जनविश्वास गुम्दै जान्छ। पत्रकार कानूनभन्दा माथि हुन सक्दैनन् र हुनु पनि हुँदैन। किशोर श्रेष्ठ पक्राउ प्रकरणलाई राज्यले प्रतिशोधको हतियार बनाउन हुँदैन भने मिडिया क्षेत्रले पनि यसलाई विशुद्ध दण्डहीनताको संरक्षण गर्ने ढाल बनाउनु हुँदैन। निष्पक्ष छानबिन, कानूनी प्रक्रियाको पालना र मर्यादित पत्रकारिता नै आजको आवश्यकता हो।
कार्यक्रममा एउटा खेलको सम्बन्धी प्रसङ्ग। इतिहासकै सबैभन्दा ठुलो 48 टोली सहभागी फिफा विश्वकपको चाप साम्य हुन नपाउँदै विश्व फुटबलको सर्वोच्च संस्थाभित्र अर्को ठुलो तरङ्ग पैदा भएको छ। युरोपेली र एसियाली महासङ्घहरूको तीव्र असन्तुष्टिका बीच फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सन् 2030 विश्वकपमा 64 टोली पुर्याउने प्रस्तावलाई अघि बढाउने सङ्केत गरेका छन्।
फुटबलको सर्वोच्च संस्था फिफामा अहिले ठुला महासङ्घहरू बीच अभूतपूर्व ध्रुवीकरण देखिएको छ। केही समय अघि विश्वकपको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई बेच्ने प्रयास असफल भएपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनो दबावमा पर्नु भएको थियो। युरोपेली फुटबल महासङ्घ र एसियाली फुटबल महासङ्घ जस्ता संस्थाहरूले फिफाको कार्यशैलीमाथि पारदर्शिता र विश्वासघातको प्रश्न उठाइरहेका बेला इन्फान्टिनोले दक्षिण अमेरिकी महासङ्घको 64 टोली बनाउने प्रस्तावमा सामिप्यता देखाउनुलाई अर्थपूर्ण मानिएको छ। खेलकुद विश्लेषकहरूको तर्क छ, 64 टोली पुर्याउनु भनेको धेरै साना र मध्यम देशहरूलाई विश्वकपको सपना देखाउनु हो, तर ती देशहरूको भोट नै फिफा अध्यक्षको पद सुरक्षित गर्ने मुख्य हतियार बन्ने गर्छ। तर 64 टोलीको विश्वकप सुन्दा जति आकर्षक छ, यसको प्राविधिक र व्यावहारिक पक्ष उत्तिकै जटिल। सन् 2030 विश्वकप मुख्य गरी स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुँदैछ भने उद्घाटनका केही खेलहरू दक्षिण अमेरिकाका अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा हुनेछन्। तीन महादेशमा फैलिएको प्रतियोगितामा 64 टोली थपिँदा यातायात टोलीहरूको बसोबास र खेल तालिका मिलाउनै फिफालाई धौधौ पर्ने देखिन्छ। टोलीको संख्या दोब्बर बनाउँदा सुरुवाती चरणका धेरै खेलहरू एकपक्षीय र निराश हुने जोखिम उत्तिकै छ। पहिले नै व्यस्त क्लब फुटबल र अन्तर्राष्ट्रिय तालिकाका कारण खेलाडीहरू शारीरिक र मानसिक रूपमा थकित छन्। युरोपेली क्लबहरूले यो प्रस्तावप्रति कडा आपत्ति जनाउनुको मुख्य कारण नै यही हो। युरोपेली फुटबल महासङ्घले फिफाका प्रतियोगिताहरू बहिष्कार गर्न सक्ने चेतावनी दिइसकेको छ। यदि युरोपका धनी र शक्तिशाली देशहरूले विद्रोह गरे भने विश्वकपको व्यावसायिक मूल्य र आकर्षण दुवै धरापमा पर्न सक्छ। फिफाको आमदानी बढाउने र साना देशलाई खुसी पार्ने चक्करमा इन्फान्टिनोले अघि सारेको यो क्रान्तिकारी कदमले अन्तत विश्व फुटबललाई नै दुई ध्रुवमा विभाजन गर्ने खतरा बढाएको छ। फुटबल महाकुम्भमा बढीभन्दा बढी देशलाई सहभागी गराउने प्रतिस्पर्धात्मक सपना र व्यावसायिक वास्तविकता बीचको यो सन्तुलन फिफाले कसरी मिलाउला? यसले इन्फान्टिनोको भविष्य र विश्वकपको रोमाञ्चकता दुवैको दिशा तय गर्नेछ।
आज शुक्रबार, शुक्रबारको कला साहित्यमा डिजिटल दुनियाँमा नेपाली भाषाको यात्रा सम्बन्धी विश्लेषण गर्दैछौँ। प्रविधिको तीव्र विकाससँगै आज हाम्रो सूचना, ज्ञान र मनोरञ्जनको दुनियाँ पूर्ण रूपमा रूपान्तरित भएको छ। हिजोका दिनमा बिहानै घरको ढोकामा आइपुग्ने छापा पत्रिका आज हाम्रा मोबाइलका स्क्रिन र अनलाइन पोर्टलहरूमा सरेका छन्। पाना फर्काएर पढिने पुस्तकहरू अब ईबुक बनेका छन्। आँखाले मात्र पढिने शब्दहरू श्रव्य र दृश्य माध्यमबाट कान र आँखा दुवैका लागि सहज रूपमा उपलब्ध हुन थालेका छन्। थप सामग्री सहित सहकर्मी हरिराम पौडेल।
डिजिटल क्षितिजमा भाषा, साहित्य, समाज र संस्कृतिको यात्रा विषय अन्तर्गत डिजिटल रूपान्तरणले हाम्रो भाषा, साहित्य, समाज, संस्कृति र सञ्चारमा गहिरो प्रभाव पारेको छ। रेडियो र टेलिभिजन अब एउटा निश्चित समय र कोठाको चौघेरामा मात्र सीमित छैनन्। इन्टरनेटको व्यापक पहुँचसँगै संसारको जुनसुकै कुनामा बसी आवश्यकता अनुसार जुनै समयमा पनि सुन्न र हेर्न सकिने भएका छन्। डिजिटल दुनियाँको यो गतिले हाम्रा मौलिक शब्द, भाषा, भाव र संस्कृतिलाई सिमानाभन्दा पर पुर्याउने अभूतपूर्व अवसर दिएको छ। यति भएर पनि यसले हाम्रो रैथाने भाषा र पठन तथा श्रवण संस्कृतिलाई कतातिर लैजाँदैछ त भन्ने प्रश्न पनि हाम्रै साथमा छ। प्रविधि अब सुविधाको विषय मात्र रहेन, यो त हाम्रो आधुनिक जीवनशैली र पहिचानको अभिन्न आवश्यकता पनि बनिसकेको छ। घटना र विचारको आजको कार्यक्रममा यस विषयमा छलफल गर्न आज हामीसँग हुनुहुन्छ भाषा, साहित्य, संस्कृति र सञ्चार क्षेत्रमा विगत लामो समयदेखि निरन्तर योगदान दिँदै आउनुभएका त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस नेपाली विभागका उपप्राध्यापक डाक्टर हेम भण्डारी, यहाँलाई घटना र विचार कार्यक्रममा स्वागत छ।
हस्, धन्यवाद।
प्रविधिको विकासले सञ्चार माध्यम र पुस्तकहरूलाई छापाबाट डिजिटल, अडियो र भिजुअलमा रूपान्तरण गरेको छ। यसरी आम सञ्चार तथा प्रकाशन डिजिटल हुँदा हाम्रो भाषा र अभिव्यक्ति शैलीमा कस्तो परिवर्तन आएको छ? यसले नेपाली भाषालाई विश्वव्यापी र समृद्ध बनाएको हो कि मौलिकता र व्याकरणको शुद्धता गुम्ने खतरा बढाएको हो?
यो डिजिटल क्षितिजमा भाषा, साहित्य, समाज, संस्कृति यी विषयहरूलाई प्रवेश गराएर त्यसको आयाम र पहुँचमा हामीले कुरा गर्नुपर्दा प्रविधिको विकासले भाषा सीमापार पुग्नुका साथै यसको अभिव्यक्ति शैली पनि बहुआयामिक बन्न पुगेको देखिन्छ। हिजो शब्दमा सीमित भाषा आज ध्वनि र दृश्यमा मिसिएर अझै जीवन्त र सहज रूपमा आम मानिसको पहुँचमा पुगेको छ। यसका सकारात्मक पक्षहरू पनि छन् केही, जस्तै डिजिटल माध्यमले नेपाली भाषा र साहित्यलाई विश्वभर छरिएका नेपालीसम्म पुर्याएको छ। प्रविधिसँगै नयाँ शब्दावलीहरू भित्रिएका छन्, सृजनशीलताका नयाँ ढोका खुलेका छन्। यसले भाषालाई समय सापेक्ष र गतिशील बनाएको देखिन्छ। शुद्धता र मौलिकताको चुनौती र जोखिम भने हाम्रा साथमै छ। फेरि जस्तै अनलाइनको हतारो छ हामीसँग, र हामी सामाजिक सञ्जालको प्रभावका कारण व्याकरणको शुद्धता, वाक्य गठन शैली, मानक भाषा लगायत पक्ष ओझेलमा परेको पनि पाउँछौँ नि त। अब रोमनमा लेख्ने प्रचलन, अपूर्ण शब्दको प्रयोग, भाइरल हुने होडबाजी, यस्ता कारणले भाषाको गम्भीरता र मौलिकतामा जोखिम थपिएकै देखिन्छ। त्यसकारण प्रविधिलाई वरदानका रूपमा चरितार्थ गर्न सक्नुपर्छ। भाषालाई समृद्ध बनाउनका लागि प्राप्त भएको अवसर हो भन्ने सोचेर त्यसलाई सदुपयोग गर्न सक्नुपर्छ। प्रविधिको प्रयोगमा सचेत बन्न नसके हाम्रो मौलिकता गुम्ने खतरा छ, यो बोध चाहिँ सबैले गर्न जरुरी छ।
भौतिक पुस्तकहरूका ठाउँमा इबुक, अडियो बुक र भिजुअल सामग्री आउँदा नयाँ पुस्तामा पाठन संस्कृति र साहित्यप्रतिको आकर्षण बढेको देखिन्छ। यसरी भित्रिएको डिजिटल सामग्रीको बारेमा गम्भीर, खोजमूलक र गुणस्तर साहित्य ओझेलमा पर्ने खतरा कतिको देख्नुहुन्छ? आधुनिक प्रविधिसँग साहित्यलाई सन्तुलित रूपमा कसरी जोड्न सकिएला?
यो पठन संस्कृतिको नवीन स्वरूपको विषयमा कुरा गर्नुपर्दा प्रविधिले पठन संस्कृतिलाई मर्न दिएको छैन, यो हामीले बुझ्नु जरुरी छ। यसको ढाँचा, यो फर्मेट मात्र बदलिएको हो भन्ने पनि बुझ्नुपर्छ। आजका युवा पुस्ताले पाना नफर्काए पनि इबुक, अडियो बुक तथा डिजिटल पर्दामा साहित्य, त्यस्तै संस्कृति, सङ्गीत, सम्पूर्ण कुरा भनौँ, मूलत साहित्यकै कुरा गर्दा पनि त्यसको आस्वादन गरिरहेका छन्। यसबाट साहित्यको पहुँच र दायरा त निकै फराकिलो बन्न पुगेको पाइन्छ नि त, हामी त्यो देखिरहेका छौँ। तर अब यसका केही अँध्यारा पक्ष छन्, अघि यहाँले पनि सङ्केत गर्नुभयो। डिजिटल दुनियाँमा क्लिक, भ्युज, लाइक, यसको होडबाजी चलेको छ। भाइरल र उपभोग्य सामग्रीहरू अगाडि आउने, तर गम्भीर, खोजमूलक तथा कालजयी साहित्यहरू एल्गोरिदमको भिडमा ओझेलमा पर्ने जोखिम त उच्च छ। छिटो परिणाम खोज्ने यस्तो हतारो पनि परिसकेको छ, अनि गम्भीर अध्ययनको धैर्यता घट्दै गएको छ। तर हामीले प्रविधि र साहित्यको एकीकरण मार्फत यसको समाधान खोज्न पर्छ र खोज्न सकिन्छ। यसलाई सन्तुलनमा ल्याउन प्रविधिलाई शत्रुका रूपमा होइन, सबल माध्यमका रूपमा लिनु आवश्यक छ। सबैले गम्भीर र गुणस्तरीय साहित्यलाई पनि नयाँ ढङ्गले उत्पादन गर्न सक्ने, नयाँ पुस्ताले रुचाउन बनाउन सक्ने, त्यस्तो पनि त गर्न पर्यो नि हामीले। अब नयाँ पुस्ताले रुचाउने अडियो बनाउनु पर्यो, भिजुअल बनाउनु पर्यो, अर्थात् डिजिटल ढाँचामा सृजनात्मक ढङ्गले रूपान्तरण गर्नका निम्ति अग्रसर हुन हामी जरुरी देख्छौँ। त्यो कुरा जरुरी पनि भइसकेको छ। त्यसकारण प्रस्तुतिको माध्यम, अक्षर, ध्वनि, दृश्य आदि जे भए पनि सामग्रीको गम्भीरता र गुणस्तरमा सम्झौता नगरी यदि प्रविधि र साहित्यलाई सुन्दर सहयात्रामा लैजाने हो भने हामी चाहिँ धेरै अगाडि बढ्न सक्छौँ। त्यो सहयात्रामा लैजान जरुरी छ।
रेडियो, टेलिभिजन र साहित्यिक कृतिहरू अनलाइनमा पुग्दा हाम्रा सांस्कृतिक मूल्य मान्यता तथा मौलिक परम्पराको संरक्षणमा यसको कस्तो भूमिका रहला? प्रविधिको यो अपरिहार्य डिजिटल दुनियाँलाई अपनाउँदै गर्दाखेरि हाम्रो मौलिक संस्कृति र सञ्चारको पहिचान जोगाउन अबका दिनमा कस्तो रणनीति चाहिँ अप्नाउनु पर्ला त?
अब यो संरक्षणको कुरा छ एकातिर, फेरि विश्वव्यापीकरणको ढोका पनि खुलेको छ। रेडियो, टिभी र साहित्यिक कृतिहरू अनलाइनमा पुग्नु भनेको चाहिँ हाम्रो सांस्कृतिक मूल्य मान्यता प्रसारणको एउटा अभूतपूर्व अवसर हो। यो हामीलाई त्यस्तो अभूतपूर्व अवसर पनि प्राप्त भइरहेको छ। हाम्रा यो लोकगीतहरू छन्, रैथाने ज्ञान परम्पराका कुरा भए, चाडपर्व, संस्कृति, यी विविध विषयहरू छन्। यी सबैलाई विषयलाई चाहिँ हामीले केवल हाम्रो भूगोलभित्र मात्र सीमित नबनाउने होइन, बनाउने अवस्था त होइन नि यो। तर अब हामीले डिजिटल माध्यमकै कारण आज विश्वभर हामीले चाहिँ यसलाई विस्तार गर्न सकेका छौँ। विश्वभर छरिएर रहेका नेपाली र विदेशी माझमा पनि हाम्रा रैथाने ज्ञान परम्परा, चाडपर्व, संस्कृति, हाम्रा लोकगीतहरू पुगेका छन्। तर सांस्कृतिक अतिक्रमणको चुनौती र जोखिम भने नभएको होइन, यहाँले पनि त्यो सङ्केत गर्नुभयो प्रश्नमा। अब चुनौतीहरू केही छन्, जस्तै डिजिटल प्लेटफर्महरूमा पश्चिमा संस्कृतिको प्रभुत्व बढी छ, यसले हाम्रा मौलिक परम्पराहरूलाई सस्तो मनोरञ्जन अर्थात् कमोडिफिकेसनको विषय बनाउने सम्भावना पनि रहन्छ। अर्कातिर डिजिटल भिडमा हाम्रा रैथाने ज्ञान परम्परा, संस्कृति, लोकगीत शैली, हाम्रा अनेकन यस्ता पुराना मान्यता मौलिकताहरू छन्, लोकबाजाहरू छन्, त्यस्ता विषयहरूको त्यो मौलिक पहिचान हराउँदै जाने जोखिम पनि नबढेको भने होइन, तर समाधानको बाटो छ। हामीसँग केही रणनीतिहरू पनि छन्। हामीले हाम्रा रैथाने ज्ञान भए, अमूर्त संस्कृतिहरू भए, इतिहासहरू भए, मौलिकताहरू भए, हाम्रा मूल्य मान्यताहरू भए, यिनीहरूलाई उच्च गुणस्तरका साथ डिजिटल अभिलेखीकरण, डिजिटल आर्काइभिङ गर्नु जरुरी छ। अर्को कुरा, नयाँ पुस्तालाई हामीले आकर्षित गर्न मौलिक तथा रैथाने संस्कृतिका अनेक विषयलाई आधुनिक डिजिटल ढाँचा, जस्तै कि सर्ट भिडियो बनाउने, पोडकास्टको कुरा भयो, एनिमेसन, यिनीहरूमा प्रस्तुत गर्न पनि आवश्यक छ। त्यो हाम्रो एउटा, यसरी हामीले प्रस्तुत गऱ्यौँ भने रणनैतिक सफलता हुनेछ। त्यसकारण प्रविधि आधुनिक होस्, तर हाम्रो प्रस्तुतिको आत्मा र विषयवस्तु रहिथाने हुनुपर्छ। प्रविधिलाई आत्मसात गर्दा हामीले आफ्नो मौलिक धरातल बिर्सिएनौँ भने डिजिटल युगमा हाम्रो सांस्कृतिक पहिचान अवश्य पनि जोगिन्छ। यसका लागि सबै पक्षको सचेतना अपरिहार्य छ।
हुन्छ, यहाँलाई यो समय र कुराकानीको लागि धेरै धन्यवाद।
धेरै धेरै धन्यवाद यहाँलाई पनि।
उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस नेपाली विभागका उपप्राध्यापक डाक्टर हेम भण्डारी। डिजिटल दुनियाँले सूचना, साहित्य र संस्कृतिलाई हाम्रो औँलामा ल्याइ विश्वलाई नै एउटा सानो गाउँ बनाइदिएको छ। प्रविधि आफैमा साधन मात्र हो, साध्य होइन। यसको सही र विवेकपूर्ण प्रयोगले मात्रै हामी सुसूचित भई ज्ञानको समृद्ध यात्रामा अघि बढ्न सक्छौँ। यसबाट मात्र हाम्रो सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता जीवन्त बन्न सक्छ। हामी प्रविधिको गतिलाई रोक्न सक्दैनौँ। यसलाई आफ्नै भाषा, साहित्य र संस्कृतिको उत्थानका लागि एउटा बलियो औजारका रूपमा प्रयोग गर्न भने पक्कै सक्छौँ। अनलाइन र डिजिटल माध्यममा उपलब्ध सामग्रीको छनौट गर्दा बौद्धिक तथा वैचारिक गुणस्तरलाई प्राथमिकतामा राख्नु आजको मुख्य आवश्यकता हो। हाम्रो सचेत छनौटले नै भाषा, साहित्य, समाज र संस्कृति मजबुत बन्दछ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।